यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निरपेक्ष गरीबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निशुल्क गर्न सरकारलाई स्वास्थ्य बीमा सुधार कार्यदलको सुझाव। राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णय विरूद्धको रिट सर्वोच्च अदालतद्वारा खारेज। इजरायल र हमास बीच भएको युद्ध विराम कार्यान्वयनमा आएसँगै 90 जना कैदी र 3 बन्धक रिहा। र पहिलो पटक आयोजना भएको खो खो विश्वकपको महिला र पुरूष दुवै वर्गतर्फ नेपाल उपविजेता। अब समाचार विस्तारमा। निरपेक्ष गरीबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निशुल्क गर्नुपर्ने सुझाव स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले दिएको छ। कुल जनसंख्याको 27% नागरिक आबद्ध भएको र आबद्ध भएका मध्ये 48%ले स्वास्थ्य बीमा सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउन पनि प्रतिवेदनमा सुझाव दिइएको छ। कार्यदलले आधारभूत स्वास्थ्य सेवा र अन्य सामाजिक सुरक्षाका कार्यक्रमसँग पनि स्वास्थ्य बीमा कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ। कार्यदलको प्रतिवेदन र सुझावका सम्बन्धमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताउनुभयो। सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णय विरूद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। अदालतले रिट खारेज गरेसँगै सरकारलाई परिचय पत्र कार्यान्वयनको काम अघि बढ़ाउने बाटो खुलेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र निरपोधोज निरौलाको पूर्ण इजलासले रिट खारेज गरेको हो। सरकारले सामाजिक सुरक्षा भत्ता, मोबाइलको सिम कार्ड र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यस विरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। यसअघि अदालतले भदौ 9 गते निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। बुटोलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको छ। मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा सरकारी वकिल कार्यालयले हिजो मुद्दा दायर गरेको हो। यो ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित 42 जना प्रतिवादी छन्। लामिछाने विरूद्ध मात्रै व्यक्तिगत 2 करोड़ र सामूहिक 2 करोड़ गरेर 4 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो माग दावी गरिएको छ। सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो। काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ महानगरपालिका 7 स्थित धोबी खोला कोरिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरू भत्काउन शुरू गरेको छ। प्राधिकरणको टोलीले काठमाडौँको चाबिल स्थित मालपोत कार्यालय नजिक रहेका भवनहरू हिजोदेखि भत्काउन शुरू गरेको हो। भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणले स्पष्ट पारेको छ। सो क्रममा स्थानीयहरूले केही बेर अवरोध समेत गरेका थिए। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको बताउनु भएको छ। अर्थ मन्त्रालयमा हिजो पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय मुलुकको अर्थतन्त्रले लय समातेर अघि बढ़ेको बताउनुभयो। उहाँले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न सरकारले अर्थ क्षेत्रका विभिन्न कानूनलाई अध्यादेश मार्फत संशोधन गरेको पनि बताउनुभयो। गृहमन्त्री रमेश लेखकले सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियनले महेन्द्रनगरमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकमा लगानीको वातावरण सृजना गर्न र उद्योग धन्दा फस्टाउने गरी सरकारले केही कानून संशोधन गरेर अध्यादेश ल्याएको प्रश्न पार्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले अध्यादेश ल्याउनु अहिलेको आवश्यकता भएको बताउनु भएको छ। लमजुङ स्थित बुद्धोदय माध्यमिक विद्यालयको 50औं स्वर्ण जयन्ती कार्यक्रमको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री गुरूङले विकास र सुशासनको गति बढ़ाउन आवश्यक रहेकाले सरकारले अध्यादेशको बाटो रोजेको पनि बताउनुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यति बेला तपाईँ बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। मदन भण्डारी राजमार्गको पूर्वी खण्ड अन्तर्गत झापाको बाहुन डाँगीदेखि सुनसरीको धरानसम्म 80% निर्माण सम्पन्न भएको छ, जसमा हालसम्म संघीय सरकारको 7 अर्ब 90 करोड़ रूपियाँ खर्च भइसकेको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुवास कुमार दत्तका अनुसार उक्त राजमार्गको कुल 95.8 किलोमिटरको निर्माण आर्थिक वर्ष 2076-77 शुरू भएको थियो। सुर्खेतमा भित्रिने हरियो तरकारीमा विषादी प्रयोगको मात्रा नघटेको परीक्षणले देखाएको छ। कृषि थोक बजार वीरेन्द्रनगर स्थित केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईका अनुसार हालसम्म गरिएका परीक्षणबाट तरकारीमा खानै नहुने कार्बामेट र अर्गानोफस्टेट समूहको विषादीको मात्रा बढ़ी भएको पाइएको हो। इजरायल र हमास बीच भएको युद्धविराम सम्झौताको पहिलो चरणको युद्धविराम कार्यान्वयन भएसँगै हालसम्म 90 प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको इजरायली जेल सेवाले जानकारी दिएको छ। हमासका अनुसार इजरायली जेलबाट मुक्त भएका प्यालेस्टिनीहरूमा वेस्ट बैंक र जेरूसेलमका 69 महिला र 21 पुरूष किशोर किशोरीहरू छन्। रोइटर्स समाचार एजेन्सीका अनुसार रिहा भएका अधिकांश व्यक्तिहरू हालै हिरासतमा परेका थिए र उनीहरूलाई मुद्दा चलाइएको वा दोषी ठहर गरिएको थिएन। युद्धविरामको पहिलो चरणमा इजरायलले लगभग 1900 प्यालेस्टिनी बन्दी रहेको र उनीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको जनाएको छ। यसअघि हिजो 3 जना इजरायली बन्दकहरूलाई हमासले गाजा शहरमा युद्धविराम शुरू भएको केही घण्टापछि इजरायली सेनालाई सुम्पिएको थियो। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज व्हाइट हाउसमा शपथसँगै पदभार ग्रहण गर्दै हुनुहुन्छ। 78 वर्षीय ट्रम्पले आज अमेरिकाको 47 राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्न लाग्नु भएको हो। व्हाइट हाउस प्रवेशअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स चर्चमा प्रार्थना सभामा सहभागी हुने कार्यक्रम छ। त्यसपछि वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण हुनेछ। पदभार ग्रहणकै दिन ट्रम्पले केही नियुक्ति र 100 भन्दा बढ़ी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी रहेको अमेरिकी संचार माध्यमहरूले उल्लेख गरेका छन्। सन् 2024 नोभेम्बरमा भएको चुनाव मार्फत ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो। पहिलो पटक आयोजना भएको खो खो विश्वकपको महिला र पुरूष दुवै वर्गतर्फ नेपाल उपविजेता बनेको छ। भारतको नयाँ दिल्ली स्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा हिजो भएको खो खो विश्वकपको पहिलो संस्करणको फाइनलमा पुरूष र महिला दुवै वर्गमा नेपाललाई हराएर भारत विजेता बनेको हो। पहिलो खो खो विश्वकपमा पुरूषतर्फ 20 र महिलातर्फ 19 टीम सहभागी थिए। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.4 र न्यूनतम तापक्रम 4.4 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19-21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। निरपेक्ष गरिबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निशुल्क गर्न सरकारलाई स्वास्थ्य बीमा सुधार कार्यदलको सुझाव। राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णय विरूद्धको रिट सर्वोच्च अदालतद्वारा खारेज। इजरायल र हमास बीच भएको युद्धविराम कार्यान्वयनमा आएसँगै 90 जना कैदी र 3 बन्धक रिहा। र पहिलो पटक आयोजना भएको खो खो विश्वकपको महिला र पुरूष दुवै वर्गतर्फ नेपाल उपविजेता। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।